عبداللہ 2 کیسٹ نمبر 17 گرو جاتے وقت مجھے شام 5 بجے نیچے نہر کی جانب آنے کا کہہ کر گیا تھا، لیکن مجھے اپنی مددگار نرس کو منانے میں بہت دیر لگی کہ وہ مجھے کچھ دیر کے لیے کھلی ہوا میں لے جائے۔ میں نیچے پہنچا تو مجھے دور سے گرو اپنے لمبے جوتوں سمیت برف کے میدان میں لمبے لمبے ڈھک بھرتا اپنی جانب آتے نظر آیا۔ اس کا حلیہ بتا رہا تھا کہ وہ بہت دیر سے برف میں کھڑا میرا انتظار کر رہا ہے۔ نرس کچھ فاصلے پر رک گئی۔ گرو نے میرے قریب پہنچ کر میری ویل چیئر پر اپنی چھتری تان لی۔ اچھا ہوا تم آ گئے، میرا تم سے وعدہ تھا کہ میں تمہیں ایک ایسا راز بتاؤں گا جسے پانے کے لیے دنیا صدیوں سے انتظار کر رہی ہے۔ میں نے اپنی پلک پر برف کے ایک موٹے گالے کی نمی محسوس کی۔ میں سننے کے لیے تیار ہوں۔ گرو نے عجیب سے لہجے میں سرگوشی کی۔ تو پھر سنو، میں جانتا ہوں کہ وہ دن جسے تم مسلمان روزے حساب کہتے ہو اور جس قیامت کا انتظار یہ زمانہ ازل سے کر رہا ہے، مجھے خبر ہے کہ وہ قیامت کب آئے گی۔ 21 دسمبر 2012۔ میں گرو سے باقی کسی بھی بات کی توقع کر سکتا تھا، لیکن اس نے قیامت کا ذکر چھیڑ کر مجھے چونکا ہی دیا۔ کیا مطلب؟ مطلب یہ کہ میں تمہیں قیامت کی صحیح تاریخ بتا سکتا ہوں، کیونکہ میرے حساب سے قیامت آنے کی تمام نشانیاں ظہور پذیر ہو چکی ہیں۔ برف ہمارے چاروں طرف یکبستہ قلعے کی فصیلیں کھڑی کر رہی تھی۔ سرد ہوا نے میرے جسم کو کاٹنا شروع کر دیا تھا۔ تم کن نشانیوں کی بات کر رہے ہو؟ لا تعداد نشانیاں ہیں، جن میں سے بیشتر کا ذکر ایک ذہین نجومی نوسٹرڈیمس صدیوں قبل کر چکا ہے۔ مثلا 4 فولادی پرندوں کا عظمت کے 2 میناروں سے ٹکرانا، 9/11، یہودیوں کو اپنی مادر ملت اسرائیل کا واپس ملنا، ساری دنیا پر یہود کا قبضہ ہونا، ڈالر اور بینک سودی نظام وغیرہ وغیرہ۔ اب بس ایک آخری نشانی باقی ہے، عظیم دجال کی آمد اور یہود کی آخری فتح، اور میرے عمل کے مطابق یہ سمندروں میں بہت پہلے ہو چکی ہے۔ اب صرف لدگشت کے مقام پر ان کا ظہور باقی ہے، اور پھر قیامت اٹل ہے۔ میں گم سم سا گرو کی یہ ساری بحث سنتا رہا۔ اب مجھے ایمی کے کہے ہوئے لفظ سے ہونی کی اصل تشریح سمجھ آ رہی تھی۔ مجھے یاد آیا کہ ایک بار جبل پور میں سلطان بابا نے بھی قیامت کے آثار، ان کی واضح نشانیوں کے بارے میں بہت تفصیل سے بتایا تھا، لیکن ہمارے عقیدے کے مطابق ابھی حضرت عیسیٰ علیہ السلام کا ظہور باقی تھا، اور گرو جس فتح کو یہود کی آخری فتح بتا رہا تھا وہ دراصل ہمارے ایمان کی فتح کا وقت تھا۔ مجھے اس لمحے اس آخری لڑائی کا نام بھی یاد آ گیا جسے یہود آرماگیڈون کے نام سے یاد کرتے تھے، اور جس میں ایک فوج کے 80 علم یعنی جھنڈے بتائے جاتے تھے۔ برف باری تیز ہو چکی تھی اور گرو کا پورا جسم برف سے ڈھک چکا تھا۔ اس نے مجھ پر تانی ہوئی چھتری کو زور سے جھٹکا، جو برف کے بوجھ کی وجہ سے تقریباً چٹکنے ہی والی تھی۔ چھتری ہٹتے ہی برف کے موٹے گالوں نے میرے بالوں میں چاندی بھر دی۔ میں نے غور سے گرو کی چپتی آنکھوں میں جھانکا۔ کیا ہے وہ تاریخ؟ گرو دریائے ٹیم سے بھی پرے خلا میں برستی برف کے ستاروں کے پار کسی ان دیکھی مخلوق کو دیکھتے ہوئے بولا، 21 دسمبر سن 2012. کیا اتنی جلدی؟ یعنی صرف 3 سال بعد؟ ہاں، میرا علم یہی کہتا ہے، اور یہی وہ پیغام ہے جو میں اپنے سبھی چاہنے والوں میں عام کر رہا ہوں کہ آنے والے وقت کی تیاری کر لو، وقت بہت کم ہے۔ گرو واپس پلٹا اور ٹخنوں سے ذرا اونچی پڑی برف میں اپنے قدموں کے نشان بناتا برف کی دھند میں کہیں غائب ہو گیا، لیکن میرے وجود کے اندر جو دھند چھوڑ گیا وہ اس باہر کے کوہرے سے کہیں زیادہ گہری تھی۔ مجھے اس لمحے سلطان بابا کی شدت سے یاد آئی۔ ساری رات یہی سوچتے ہوئے گزر گئی کہ یہ نئی جنگ ان کے بنا میں کیسے لڑ پاؤں گا۔ پھر نہ جانے کس پہر کچھ دیر کے لیے میری آنکھ لگی تو نیند میں بھی میرے خوابوں کو اس گہری دھند نے ڈھانپ رکھا تھا، اور پھر اچانک اسی دھند میں سے دودیا سفید لباس پہنے چھوٹے چھوٹے قدم اٹھاتے، لبوں پر وہی اپنی ازلی اور مخصوص مسکراہٹ سجائے سلطان بابا نمودار ہوتے چلے گئے۔ کیوں میاں، پھر الجھا بیٹھے اپنے دھاگے کہیں؟ مجھے شدید حیرانی کے ساتھ بے پایا خوشی کا احساس بھی ہو رہا تھا۔ آپ کہاں رہ گئے تھے مجھے یہاں تنہا چھوڑ کر؟ آپ جانتے ہیں نا کہ ایک قدم بھی آپ کے بنا اٹھنا دو بھر ہو جاتا ہے میرا۔ وہ میرے قریب آ کر کھڑے ہو گئے۔ موجودگی صرف جسمانی ہی تو نہیں ہوتی، اور پھر اب تمہاری تربیت مکمل ہونے کو ہے، اب تمہیں تنہا فیصلے کرنے کی عادت ڈالنا ہوگی ساحر میاں۔ میں شدید پریشان ہو کر بولا، آپ آج یہ کیسی باتیں کر رہے ہیں؟ کیا آپ کہیں جا رہے ہیں؟ سبھی کو جانا ہے، کوئی پہلے اور کوئی بعد میں، سبھی اس راستے کے مسافر ہیں، لیکن یاد رہے کہ جانے والوں کے ساتھ کاروبار زندگی رک نہیں جاتا، اور پھر جب جسم دور ہو جائیں تو روحیں مزید قریب ہو جاتی ہیں۔ عبداللہ کو خود کو سلطان کا جانشین ثابت کرنا ہوگا۔ جیتے رہو۔ سلطان بابا نہ جانے اچانک ہی اس دھند میں کہاں کھو گئے، اور میری آنکھ کھل گئی۔ یہ کیسا خواب تھا؟ میرا دل اتنی زور سے دھڑک رہا تھا جیسے ابھی پسلیوں کا کمزور پنجر توڑ کر باہر نکل آئے گا۔ فجر کا وقت ہو رہا تھا، میں ایک چھٹکے سے اٹھ بیٹھا۔ میری یاداشت میں دریائے ٹیمز یا ویسٹ منسٹر پل کے علاقے میں کوئی بہت بڑی مسجد نہیں آ رہی تھی، لیکن میرے کانوں میں اذان کی واضح آواز پہنچ رہی تھی۔ بے خیالی میں ویل چیئر کے بجائے بستر کے قریب رکھی اسٹیل کی بیساکھیاں تھام کر کھڑا ہو گیا۔ میرے ذہن میں اس وقت صرف وضو کر کے فجر کی نماز ادا کرنے کا خیال سمایا ہوا تھا۔ بہت دیر بعد مجھے خیال آیا کہ میرے بے جان قدم اور مفلوج ٹانگیں آج میرا بوجھ سنبھالنے کے قابل ہو چکی ہیں۔ چاہے بیساکھی کا سہارا اب بھی درکار تھا، مگر یہ بیساکھیاں ڈاکٹر البرٹ نے 2 روز قبل صرف ناپ لینے کے لیے منگوائی تھی، اور ان کی تشخیص کے مطابق مجھے ابھی اپنے قدموں پر بوجھ ڈالنے کے لیے مزید کئی ہفتے درکار تھے۔ بقول ایمی، جب اس نے البرٹ کو صبح کے معائنے سے قبل ان کے دفتر میں یہ خبر سنائی تو ان کے ہاتھ میں پکڑا اسٹیتھ گر گیا، اور وہ بھاگتے ہوئے میرے کمرے میں پہنچ گئے۔ کیا تم نے ہمیں مستقل حیرت زدہ کرنے کا منصوبہ بنا رکھا ہے نوجوان؟ ڈاکٹر البرٹ بہت دیر تک اپنی ٹیم کے ساتھ میرے مختلف ٹیسٹ اور معائنے کرتے رہے۔ ناقابل یقین، اگر یہ صرف قوت ارادی کا کمال ہے تو پھر مجھے کہنا پڑے گا کہ تم آہن سے بھی کہیں بڑھ کر مضبوط اعصاب کے مالک ہو۔ مما پپا بھی بے حد خوش تھے، لیکن میرا دھیان ابھی تک رات والے خواب میں الجھا ہوا تھا، دل بار بار ڈوبا جاتا تھا۔ لہذا ڈاکٹروں کے جاتے ہی میں نے اپنے سامنے پاپا کو اپنے شہر کے اسپتال کا نمبر ملانے کا کہا جہاں سلطان بابا داخل تھے۔ وہاں کے بڑے ڈاکٹر کی بات سن کر میرا دم مزید اٹک گیا۔ انہوں نے بتایا کہ کل رات سلطان بابا کی طبیعت بہت خراب ہونے لگی تو انہیں مصنوعی سانس کے لیے آکسیجن پر منتقل کر دیا گیا ہے۔ میرا بس نہیں چل رہا تھا کہ میں کسی طرح اڑ کر واپس اپنے شہر پہنچاؤں۔ مجھے سلطان بابا نے ہمیشہ یہی سبق دیا تھا کہ دنیا میں سب سے زیادہ فانی یہ انسانی جسم ہی ہوتا ہے اور اس کا خاتمہ ہی اصل زندگی کی ابتدا ہے، لیکن ہم انسانوں کو ازل سے ابد تک اسی فانی جسم کی محبت ہی میں مبتلا رکھا گیا ہے۔ ہم اس کی جدائی کسی صورت برداشت نہیں کر سکتے، پھر چاہے وہ جسم ہمارا اپنا ہو یا پھر ہمارے کسی اپنے کا۔ سب کچھ جانتے ہوئے بھی کسی کو کھو دینے کا احساس ہی ہماری سانسیں گھٹنا شروع کر دیتا ہے۔ انسان زندگی بھر جی کر جینے کا ظرف تو خود میں پیدا کر نہیں پاتا تو پھر ایک اجنبی موت کو گلے لگانے کا حوصلہ کہاں سے لائے گا؟ مجھے جب ڈاکٹر البرٹ نے یہ بتایا کہ فی الحال میں ہوائی سفر کے قابل نہیں تو مجھے اپنی بے بسی پر شدید غصہ آیا، اور چند لمحوں کے لیے جانے مجھے ایسا کیوں لگا کہ دراصل ہمارا یہ جسم خود ہماری راہ میں سب سے بڑی رکاوٹ ہے۔ میں اسی خیال میں بے ساکھیاں ٹیکتا شیشے کی چھت اور شفاف دیواروں والی اس راہداری میں نکل آیا جو ایک لمبی سی سرنگ یا ٹیوب کی مانند بہت دور تک پھیلی ہوئی تھی اور جس کی دیواروں کے ایک جانب بہت سے زرد رنگ کے پلاسٹک کے بینچ نما تختے درجنوں کی تعداد میں جڑے ہوئے تھے۔ یہاں اسپتال کے مریض باہر موسم کی دست برد سے محفوظ رہتے ہوئے تختوں پر بیٹھ کر باہر ہوتی بارش، برف یا اچھے دنوں کی دھوپ کا مزہ لے سکتے تھے، لیکن اس وقت شیشے کی چھت اور کانچ کی دیواروں کے پرے ہر منظر دودھیا تھا۔ تبھی میری نظر سامنے سے آتے گرو پر پڑی۔ مجھے دیکھتے ہی اس کی آنکھوں میں چمک لہرائی۔ میں تمہیں ہی ڈھونڈ رہا تھا، تم نے تو ایک بار پھر یہاں سب کو چونکا دیا۔ تمہارے اندر جو بھی چھپا ہے اسے ایک ساتھ ہی سب پر ظاہر کیوں نہیں کر دیتے؟ یہ کھیل کیوں کھیل رہے ہو؟ گرو کافی غصے میں لگ رہا تھا، نہ جانے اس نے اپنے اندر یہ رقابت کیوں پال رکھی تھی۔ لیکن آج میں پہلے ہی سلطان بابا کی وجہ سے شدید ذہنی دباؤ کا شکار تھا، لہذا بہتر یہی سمجھا کہ اس کو کوئی جواب دیے بنا ہی آگے بڑھ جاؤں۔ لیکن دو قدم ہی آگے بڑھا تھا کہ پیچھے سے گرو کی آواز نے پھر میرے قدم جکڑ لیے۔ کیوں، خود پر سے بھروسہ اٹھ گیا ہے یا پھر اپنے روحانی استاد کی ناکامی کا ڈر ہے؟ مجھے یوں لگا جیسے عبداللہ کے وجود کا ہر بند کواڑ توڑتے ہوئے ساحر باہر نکل کر گرو کے سامنے آ کر کھڑا ہو گیا ہے۔ میں نے بڑی مشکل سے اپنی بلند ہوتی آواز کو دھیما رکھنے کی کوشش کی۔ تم میں اور مجھ میں یہی بنیادی فرق ہے، تم جسے شعبدہ سمجھتے ہو وہ میرے لیے ایک معجزہ ہے۔ تم جس ہنر کو پانے کے لیے جانے کتنی صدیوں سے سرگرداں ہو، میرے نزدیک وہ دعا کی صورت پل بھر میں قبول ہو سکتا ہے۔ بہت صرف یقین کی ہے، اٹل یقین۔ لیکن افسوس، تم نے سب کچھ سیکھ کر بھی یقین کرنا نہیں سیکھا، اور شاید اسی لیے تم اس قدر خوف زدہ ہو۔ گرو میری بات سن کر دھیرے سے مسکرایا۔ نہیں، میں کسی سے خوف زدہ نہیں ہوں، میں نے ابدیت کا راز پا لیا ہے۔ پھر مجھے بھلا کیسا خوف؟ ڈرنے کی ضرورت تو تم جیسوں کو ہے جنہیں آنے والے خطرے کا ادراک ہوتے ہوئے بھی کبوتر کی طرح آنکھیں مون لینے کی عادت ہے۔ میں نے غور سے گرو کی طرف دیکھا۔ مجھے صاف صاف کہو، تم چاہتے کیا ہو؟ گرو کے چہرے کا تناؤ بڑھتا جا رہا تھا۔ میں صرف اتنا چاہتا ہوں کہ تم اپنی شخصیت کے گرد لپٹے یہ سارے نقاب اتار دو۔ پہلے پہل تو میں واقعی تمہیں کوئی چھوٹا موٹا شعبدے باز ہی سمجھا تھا، لیکن اس رات عبادت کے دوران جب تم نے ہم سب کا ارتکاز توڑنے کی کوشش کی تب مجھے سنجیدگی سے تمہارے بارے میں سوچنا پڑا. تم اگر واقعی اس ابدی راہ کے مسافر ہو تو مجھ سے نہ چھپاؤ، میں تمہیں منزل تک پہنچانے کا وعدہ کرتا ہوں. گرو کی باتیں حسب معمول اس کی شخصیت کی طرح الجھی ہوئی تھیں، لیکن آج میں نے اسے ٹٹولنے کا حتمی فیصلہ کر لیا تھا. اور اس ابدی منزل کو پانے کے لیے مجھے کیا کرنا ہوگا؟ ظاہر ہے تم یہ سب کسی صلے کی امید ہی میں کرو گے. گرو مجھے راستے پر آتا دیکھ کر مطمئن سا ہو گیا. تمہاری ذہانت پر مجھے پہلے بھی کوئی شبہ نہیں تھا، لیکن بے فکر رہو، مجھے تم سے کوئی دنیاوی صلہ نہیں چاہیے، میرا مقصد مقدس ترین ہے. دراصل ہمارا مشن ہی دنیا کے اعلی دماغوں کو اپنے ساتھ شامل کرنا ہے، اور پھر تم تو یوں بھی میرے لیے بہت قیمتی ہو، کیونکہ تمہارے پاس دوسروں سے کچھ سوا ہے. تم اگر میرے دائرے میں شامل ہو جاؤ تو میں تم سے ابدی سکون کا وعدہ کرتا ہوں، وہی ابدی سکون جس کی تلاش میں دنیا کا ہر زیرو ازل سے بھٹک رہا ہے اور ابد تک سرگرداں ہی رہے گا. بولو، منظور ہے میری پیشکش؟ گرو امید طلب نظروں سے میری جانب دیکھ رہا تھا. اب میری سمجھ میں بات کچھ کچھ آنے لگی تھی. گرو چاہتا تھا کہ میں اس کے گروہ میں شامل ہو کر اس کے نظریے کا پرچار کروں. میری دن بدن تیزی سے بہتر ہوتی حالت کو وہ اب بھی میرے کسی خاص علم یا شعبے پر محمول کر رہا تھا. ایمی مجھے پہلے ہی بتا چکی تھی کہ گرو اپنی رہائش گاہ ہی پر باقاعدہ ایسی محافل کا انعقاد کرواتا تھا جہاں اس کی شخصیت اور تعلیمات سے متاثر طبقہ حاضر ہو کر صرف اسے سنتا اور سراہتا، بلکہ اس کے گروہ کے رکن باقاعدگی سے گرو کی روحانی تعلیمات کا پرچار بھی کرتے اور لوگوں کو اپنی جماعت میں شمولیت کی دعوت بھی دیتے تھے. اس لیے گرو کے فدائین کی تعداد میں روز بروز اضافہ ہو رہا تھا. لیکن گرو کا اصل نظریہ آخر کیا تھا؟ یہ بات ابھی تک میرے لیے ایک مہمہ ہی تھی. اتنا تو میں جان چکا تھا کہ اسے کامل یقین تھا کہ 21 دسمبر 2012 کو قیامت برپا ہونے والی ہے، اور بظاہر وہ اپنی تعلیمات کے ذریعے آس پاس کے لوگوں اور خاص طور پر نوجوان نسل کو آنے والے وقت کے لیے تیاری کا سبق دیتا تھا. لیکن نہ جانے کیوں مجھے ایک زاویے سے بہت آسان اور سادہ دکھائی دینے والی گرو کی یہ مہم بے حد پیچیدہ اور پراسرار دکھائی دے رہی تھی. یہاں مغرب کے لوگوں کو اپنے نظریات کے پرچار کی کھلی آزادی تھی، تا وقت کہ کسی کا نظریہ ریاست کے قوانین سے نہ ٹکرائے. اس لیے لندن کے ہائیڈ پارک میں تقریباً روزانہ ہی بھانت بھانت کی بولیاں سنائی دیتی تھیں. کوئی دنیا سے مشینوں کے خاتمے کی مہم چلا رہا ہے تو کسی کو چاند پر بکنے والے پلاٹوں سے اختلاف تھا. کوئی ہم جنس پرستوں کا پیشوا تھا تو کوئی ساری دنیا سے ویزا پابندی کے خاتمے کے لیے بھوک ہڑتال کیے بیٹھا رہتا تھا. ایسے میں گرو اگر کھلے عام اپنے نظریے کا پرچار کر رہا تھا تو یہ کوئی انہونی نہیں تھی. میں نے تو لندن میں ایسے گرو بھی دیکھے تھے جو حکومت سے اعلانیہ اجتماعی خودکشی کو جائز قرار دینے کے لیے قانونی جنگ شروع کرنے کی تیاری میں تھے. اس لحاظ سے لندن کے معاشرے میں گرو کی تعلیمات کو خاصی عزت کی نگاہ سے دیکھنے والوں کی بھی کمی نہ تھی. ایک نوجوان طبقہ ایسا بھی تھا جس نے گرو کو باقاعدہ روحانی دیوتا کا درجہ دے رکھا تھا، اور انہی سرپھروں میں ایمی کا چھوٹا بھائی پیٹر بھی شامل تھا. باہر گرتی برف کے گالے بڑے ہو گئے تھے، اور ایسے میں اگر کوئی دور سے مجھے اور گرو کو اس شیشے کی شفاف ٹیوب میں کھڑا دیکھتا تو اسے یہ جگمگاتی بقائے نور بنی راہداری بالکل ایسے ہی دکھائی دیتی جیسے برف سے ڈھکے دودیا سمندر میں روشنیوں سے بھرا کوئی لشکارہ تیر رہا ہو. راہداری کی اندرونی حدت کی وجہ سے شیشے کی دیواروں اور بیزوی چھت پر برف جم نہیں پا رہی تھی اور مستقل پگھل کر یوں بہ رہی تھی جیسے ہم کسی شیشے کے خول میں بند گہرے دریا میں ڈوب رہے ہوں. اتنے میں اچانک اسپیکر پر ڈاکٹر اربرٹ کی آواز گونجی. وہ گرو کو کسی مریض کی درخواست پر ریکی کے لیے خصوصی کمرہ نمبر 137 میں طلب کر رہے تھے، کیونکہ یہ گرو کے اسپتال کے دورے کے مخصوص اوقات تھے۔ سو اس نے ایک لمبی سی سانس لی۔ مجھے تمہارے جواب کا انتظار رہے گا، مجھے امید ہے تم اس سچ کے سفر میں میرا ساتھ دینے سے انکار نہیں کرو گے۔ وہ اپنی بات ختم کر کے لمبے لمبے ڈگ بھرتا وہاں سے آگے بڑھ گیا۔ شام تک میرا ذہن گرو کی شخصیت کی بھول بھلائیوں میں الجھا رہا۔ جانے اس بار قدرت کو میرا کون سا امتحان مقصود تھا۔ مجھے اپنی کوئی پرواہ نہیں تھی، لیکن میں اس اجنبی دیس میں اپنے والدین کو مزید کسی نئی الجھن میں نہیں ڈالنا چاہتا تھا۔ پہلے ہی وہ دونوں میری وجہ سے انتہائی پریشان تھے، لیکن میرے چاہنے اور نہ چاہنے سے بھلا کیا فرق پڑتا تھا۔ کبھی کبھی تو مجھے یوں لگتا تھا جیسے کاتب تقدیر نے میری قسمت کی سیاہی کچھ زیادہ گاڑھی بنا ڈالی تھی۔ شام ہوتے ہی زہرا کی یاد کا پھندا پھر سے میری شارک گھونٹنے کے لیے اپنے بل کسنے لگا۔ ہمارے تھکے ہوئے بے دم پھیپھڑے اپنا پورا زور لگا کر تازہ ہوا کی ایک لہر کو اپنے اندر اتارنے کے لیے بے تابی سے پھڑ پھڑاتے ہیں، لیکن عشق کی ڈالی ہوئی خاک ہمارے سانس لینے کے تمام راستے پہلے مسدود کر چکی ہوتی ہے۔ ایسے میں انسان جتنا بے چین ہو کر ایڑیاں رگڑتا ہے اتنی ہی زیادہ اسے اذیت ہوتی ہے، جان رک رک کر نکلتی ہے۔ ایسے میں فدا ہونے کا بہترین کلیہ یہی ہے کہ سانس لینے کی اور دم کھینچنے کی ہر کوشش ترک کر دی جائے اور محبت کو اپنی رگوں سے زندگی نچوڑنے کی اجازت دے دی جائے۔ سو میں نے بھی زہرا کی یاد کے پھندے کو اپنی شارک کے ساتھ بے حد مضبوطی سے لپٹنے دیا۔ شاید میرا مقدر یہی یادوں کی امر بیل تھی، کیونکہ جس کی ذات سے ان یادوں کی ڈور بندھی تھی وہ تو نہ جانے کہاں جا چھپی تھی۔ وسوسے محبت کا آئینہ ہوتے ہیں، میری چاہت بھی انہی وسوسوں کے عکس کا شکار ہو رہی تھی۔ کون کہتا ہے کہ محبت دنیا کا مضبوط ترین جذبہ ہے؟ میں نے شروع ہی سے لے کر آخر تک اسے تارے عنکبوت ہی پایا تھا۔ بدنامیاں، رسوائیاں، ناکامیاں، درد، تڑپ، کسب اور جلن ہی عاشقوں کا صدا سے مقدر ہے، اور لندن کی اس کالی سیاہ رات جیسی نہ جانے کتنی سیاہ راتیں اس مقدر کو رونے کے لیے اپنی زلفیں کھولے ہم جیسوں کا انتظار کرتی ہیں۔ مجھے بھی ایسی ہی ایک اور رات جھیلنا ابھی باقی تھا۔ اگلی صبح ایمی میری دعاؤں کی فہرست مکمل کرنے کے لیے آئی تو اس کے چہرے پر معمول کی روشنی پہلے سے بہت کم تھی۔ کچھ چہرے اتنے روشن ہوتے ہیں کہ ہلکا دھیما پن بھی ان کی پوری شخصیت کو بجھا کر رکھ دیتا ہے۔ کچھ ایسا ہی معاملہ ایمی کے ساتھ بھی تھا۔ میرے بے حد اصرار پر وہ روندی ہوئی آواز میں صرف اتنا ہی بتا پائی کہ اس کے چھوٹے بھائی پیٹر کو گزشتہ رات خون کی دو بوتلیں چڑھائی گئی ہیں، کیونکہ وہ گزشتہ کئی دنوں سے چوری چھپے کسی مقدس عبادت کے لیے اپنے جسم سے تھوڑا تھوڑا کر کے خون بہاتا رہا تھا۔ میری نظروں کے سامنے ایک لمحے میں گرو کا عبادت خانہ اور پور اوور کی رسم کا منظر کوندے کی طرح لپک کر رہ گیا، لیکن میں نے ایمی کے سامنے اس فکر سے گریز کیا۔ وہ پہلے ہی بڑی مشکل سے اپنی آنکھوں کو چھلکنے سے روکے ہوئی تھی۔ وہ کام ختم کر کے پلٹ کر جانے لگی تو میں نے اس کا ہاتھ تھام لیا۔ میری کوئی بہن نہیں ہے، سنا ہے بڑی بہن ماں کی غیر موجودگی میں ڈانٹنے کے تمام فرائض بخوبی ادا کرتی ہے، کیا آپ وہ جگہ پر کر کے میری مما کا ہاتھ بٹانے کی زحمت کریں گی؟ ویسے بھی اب مما مجھے ٹھیک طرح سے ڈانٹ بھی نہیں سکتی، جلدی ہی تھک جاتی ہیں۔ میرا وار کارگر رہا اور ایمی کا چہرہ پھر سے جگمگا سا گیا۔ بے فکر رہو، میں اس صفت میں خود کفیل ہوں۔ اچھا ہے پیٹر کو بھی تمہاری بدولت کچھ رعایت مل جائے گی، ورنہ بچپن سے اب تک وہی اس انعام کا اکیلا حقدار تھا۔ آج سے عبداللہ بھی اس فرشت میں شامل ہو گیا ہے۔ ایمی جتنی اداس آئی تھی اتنی ہی خوش اور مسکراتی ہوئی واپس پلٹ گئی۔ جاتے جاتے میں اسے یہ وعدہ لینا نہیں بھولا کہ وہ پہلی فرصت میں کسی بھی طرح میری پیٹر سے ایک ملاقات ضرور کرائے گی، سلطان بابا سے ملاقات کے بعد میری زندگی میں جتنے بھی واقعات رونما ہو چکے تھے ان سب کا کوئی ایک خاص مقصد ضرور رہا تھا. آج ایمی سے ملاقات کے بعد مجھے گرو سے ملنے کا مقصد بھی کچھ کچھ سمجھ میں آنے لگا تھا. گرو مما کی آنکھوں میں اپنے لیے ناپسندیدگی کے جذبات محسوس کر چکا تھا، لہذا اب اس کی یہی کوشش ہوتی تھی کہ وہ ان کی غیر موجودگی میں ہی مجھ سے ملاقات کرے. لیکن اس شام پہلی مرتبہ میں خود اسے تلاش کرنے کے لیے چہل قدمی کے بہانے اپنے کمرے سے نکل آیا. مجھے ان بیساکھیوں کے سہارے چلنا اور لوگوں کی ہمدردی بھری نظروں کو جھیلنا بہت دشوار لگتا تھا، لیکن شاید یہ بھی قدرت کا میرے لیے ایک سبق ہی تو تھا. لاچارگی، بے بسی اور انسان نامی اس کمظرف مخلوق کو اپنی اوقات سکھانے کا سبق. میرے بس میں ہوتا تو میں دنیا کے تمام انسانوں کو ایک مرتبہ کچھ روز کے لیے بیساکھیوں کے سہارے چلنا لازمی قرار دے دیتا، تاکہ یہ کمزور حافظے والی مخلوق جب کبھی اکڑ کر اس زمین پر چلنے کی کوشش کرتی تو اسے اس کی حیثیت یاد دلائی جا سکتی. آج لندن میں بہت دنوں بعد کچھ دیر کے لیے شام کا سورج جھلکا تھا. زمین پر جب سورج کی شریر کرنیں چھم سے گرتی تو کچھ دیر کے لیے برف بھی گدگدا سی جاتی اور روشنی کی خیرہ کن چمک سے آنکھیں چندھیا سی جاتی تھی. اسپتال کے مرکزی احاطے میں کسی نے برف سے مدر میری کا مجسمہ تراشا ہوا تھا. پاس ہی برف میں راستہ بنانے والی مشین پکی اینٹوں والی روش سے برف ہٹا رہی تھی. تب بھی مجھے ایمی ایک 17-18 سالہ لڑکے کے ساتھ اپنی جانب بڑھتی نظر آئی. لڑکے کی حالت کافی ابتر دکھائی دے رہی تھی اور وہ سارے راستے ایمی سے کسی بات سے الجھتا ہوا بڑھتا چلا آ رہا تھا. ایمی نے مجھے دیکھ کر ہاتھ ہلایا اور قریب پہنچ کر تعارفی کلمات کہے، پیٹر یہ ہے عبداللہ، تمہارا بڑا بھائی. پیٹر نے بے دلی سے میرا بڑا ہوا ہاتھ تھام لیا. ہیلو بڑے بھائی، مجھے تمہارا نام پسند آیا. میں مسکرایا، تمہیں پسند ہے تو تم بھی رکھ لو. پیٹر عبداللہ کے بارے میں کیا خیال ہے؟ پیٹر ہنس دیا، میں نے سنا تھا کہ مشرق بڑا صحیح ہے، آج دیکھ بھی لیا. میں نے بات جوڑی، ہاں اگر سخاوت صرف نام بانٹنے سے پوری ہو جاتی ہے تو مجھ جیسے بخیل بھی سخی ہو جاتے ہیں. اس بار پیٹر اپنے کہکے کو روک نہیں پایا. ایمی نے شاید بڑے عرصے بعد اپنے ماں جائے کے ہونٹوں پر یہ جادو دیکھا تھا. وہ رو پڑی. پیٹر سے شکوہ کیا، دیکھو نا میں رہوں تو یہ روتی ہے اور میں ہنسوں تو مزید رو پڑتی ہے، اس کا کیا علاج کیا جائے؟ میں خاموشی سے کھڑا بہن بھائی کی یہ انمول تکرار سنتا رہا. پھر پیٹر مجھ سے دوبارہ ملنے کا وعدہ کر کے پلٹ گیا. جاتے جاتے اس نے ایمی سے کہا کہ وہ رات دیر سے گھر لوٹے گا کیونکہ اسے کسی خاص تقریب میں جانا ہے. ایمی کی بڑبڑاہٹ سے مجھے اندازہ ہو گیا یہ خاص تقریب ضرور گرو سے متعلق تھی. ایمی کو رخصت کرنے کے بعد میں پلٹا ہی تھا کہ مجھے گرو اپنے سامنے کھڑا دکھائی دیا. کچھ دیر تک وہ میری آنکھوں میں جھانکتا رہا. پھر تم نے کیا فیصلہ کیا؟
میں نے تمہاری پیشکش پر کافی غور کے بعد یہ فیصلہ کیا ہے کہ کسی نتیجے پر پہنچنے سے قبل مجھے تمہارا پیغام سن لینا چاہیے. تو کیا تم آج رات مجھے اپنی عبادت کی تقریب میں مدعو کر سکتے ہو؟
گرو نے چونک کر میری طرف دیکھا.
شاید گرو مجھ سے ایسی توقع نہیں کر سکتا تھا کہ میں خود اس کے ہاں ہونے والی کسی مذہبی تقریب میں شرکت کی فرمائش کر بیٹھوں گا، لیکن اسے اپنے جذبات اور تاثرات کو چھپانا خوب آتا تھا، لہذا اگلے ہی لمحے وہ خود پر قابو پا چکا تھا.
ہاں ضرور، کیوں نہیں، آج نہیں تو کل، تمہیں وہاں آنا تو ہے تو پھر آج ہی صحیح.
لیکن تم اسپتال سے چھٹی کیسے لوگے؟
اور پھر تمہارے والدین؟
وہ شاید تمہیں کبھی بھی یوں تنہا میرے ساتھ نہ جانے دیں. वालदैन की तुम परवाह ना करो, मैं उन्हें मना लूंगा। अलबत्ता अस्पताल से बाहर ले जाने की जिम्मेदारी तुम्हारी है। तुम्हें डॉक्टर अल्बर्ट से मेरे लिए खुसूसी मुख्तसर छुट्टी लेना होगी। कह देना कि तुम मुझे अपने रूहानी इलाज के किसी सेशन में ले जाना चाहते हो जो मेरी बीमारी दूर करने में फायदेमंद साबित हो सकता है। गुरु मुस्कुराया, ठीक है तो तय रहा कि हम रात ठीक 9 बजे यहां से रवाना होंगे, तुम तैयार रहना। हमेशा की तरह एक बार फिर पापा इस आड़े वक्त में मेरे काम आए। न जाने उन्होंने किस तरह मम्मा से मुझे गुरु के साथ बाहर जाने की इजाजत दिलवाई। मैं गुरु की गाड़ी में अस्पताल से बाहर निकला तो सारे रास्ते यही सोचता रहा कि लोग माँ के रिश्ते के बारे में हमेशा बहुत कुछ कहते और लिखते रहे हैं। काश कोई बाप बेटे के इस अनोखे और खूबसूरत रिश्ते को भी कभी उसी तरह बयान करे। अभी रात ज्यादा नहीं ढली थी लेकिन खदामत पसंद नंदन की सड़कें सोने की तैयारी शुरू कर चुकी थी। सड़कों के किनारे पर जमा किए हुए बर्फ के ढेर सर्द हवा की वजह से जम चुके थे और सेंट्रल लंदन की खामोश गलियों में कहीं कहीं बेघर बंजारे लोहे के बड़े ड्रम्स में आग सुलगाकर उसके गिर्द खड़े हाथ और जिस्म ताप रहे थे। जदीद लंदन की तरफ से आती गाड़ियों में जिंदगी अभी जाकर अंगड़ाई लेती महसूस हो रही थी। खूबसूरत चेहरों, खुशबुओं, क्लोन्स और मलबूसात की हुजूम तेजी से शहर के डिस्कोज, ओपरा थिएटर्स और क्लबों की जानिब रवा दवा थे। जहां फजर के उजाले तक सभी को मदहोश रहना था, रक्स करना था और अपने जैसे इंसानों की दुनिया को खोजना था। इस रंगों खुशबू के सैलाब में कौन यकीन करता कि इसी दुनिया में कालगढ़ और तहसील माही जैसे अंधेरे कते भी मौजूद हैं, जहां चरावों का तेल पूरी तरह शाम ढलने से पहले ही खत्म हो जाता है, जहां रात इतनी लंबी होती है कि सितारे भी थक कर बुझ जाते हैं। मेरे जहन में तभी एक अजीब सा ख्याल आया कि क्या अगले जहान में इन अंधेरी रातों और इन रोशन उजालों की बुनियाद पर भी कोई फर्क, कोई इम्तियाज बरता जाएगा, कोई सिला दिया जाएगा या नहीं? क्या वहां के और यहां के गुनाहगार एक ही सजा पाएंगे और क्या जजाकारों को एक ही सी जजा मिलेगी? मैं इन्हीं सोचों में गुम था कि गुरु के ड्राइवर ने एक तवील अहाते में गाड़ी मोड़ ली। गुरु खुद मुझे लेने नहीं आया था, उसे अचानक कोई मसरूफियत दरपेश हो गई थी। गाड़ी रुकते ही एक खादिम की मैयत में मुझे एक बड़े से हाल की बालकोनी में पहुंचा दिया गया। हाल और बालकोनी पहले ही से खचा खच भरे हुए थे। पता चला कि आज गुरु का लेक्चर है। इसके बाद वो यहीं स्टेज पर लोगों का रूहानी इलाज भी करेगा। मुझे तीसरी रॉ में बैठे हुए पीटर की एक झलक भी दिखाई दे गई। कुछ ही देर में गुरु अपने मखसूस जगह में स्टेज पर नमूदार हुआ तो हाल में मुकम्मल खामोशी तारी हो गई। वो कुछ देर तक आंखें बंद किए खड़ा रहा, फिर उसने यूं ही आंखें मौंदे पूरे हाल से गुजारिश की कि सब लोग अबदी सुकून के लिए 1 मिनट तक आंखें बंद करके दिल की गहराई से दुआ करें। सबके साथ मेरी आंखें भी मैकेनिकी अंदाज में बंद हो गई और ठीक उसी लम्हे मेरी बंद आंखों के पर्दे के पीछे गुरु की शबीह मुस्कुराई। खुश आमदीद, मैंने चौंक कर आंखें खोल दी। गुरु उसी तरह आंखें मौंदे स्टेज पर खड़ा था। न जाने क्यों एक लम्हे के लिए मेरा दिल जोर से धड़का। इस बार मेरा मुकाबिल टेलीपैथी के हथियार से लेस था और मैं बिल्कुल तही दामन। हाल में ज्यादातर तादाद उन लोगों की थी जो गुरु की शोहरत सुनकर पहली मर्तबा उसके इस हफ्तेवार रूहानी दर्श में शामिल होने आए थे। गुरु के चाक चौबंद शागिर्द हाल के इंतजाम का जायजा ले रहे थे। इलाज के लिए आने वालों की नशिस्तें अलहदा लगाई गई थी। कुछ देर में बाकी तमाम हॉल की रोशनियां मद्दम कर दी गई और सिर्फ स्टेज पर खड़े गुरु के गिर्द नूर का एक हाला रोशनी के दायरे की सूरत में बाकी रहने दिया गया। गुरु को लोगों को मुसखर करने का फन बखूबी आता था। सभी लोगों का मुकम्मल इर्तकाज अब स्टेज की जानिब हो चुका था। मैंने उस लम्हे महसूस किया कि इस जदीद दुनिया के सबसे तरक्की याफ्ता शहरों की फहरिस्त में से एक शहर लंदन भी ऐसे बासियों से खाली नहीं जिन्हें रूह की प्यास ऐसी जगहों पर खींच लाती है जहां रूहानियत और तवहुम परस्ती के दरमियान बहुत मामूली सा फर्क रह जाता है। शायद इंसान जिस कदर ज्यादा साइंसी तरक्की करता जाता है उसकी रूहानी प्यास भी उसी कदर बढ़ती जाती है। ऐसे माहौल में गुरु जैसे लोगों की कामयाबी और ताजीम 100% यकीनी हो जाती है, क्योंकि इस जदीद माशरे के तरक्की याफ्ता लोग सब कुछ पा लेने के बावजूद भी किसी रूहानी मसीहा की तलाश में दर बदर भटक रहे होते हैं। गुरु ने अपने दर्स का आगाज इब्रानी जबान में चंद दुआओं के साथ किया है। कसम है मुझे उस खुदाए अजीम बरतर की जिसने हमारे अकाबर पर कभी मनोसलवा बरसाई थी, जो मूसा से कलाम करता था और जिसने हमें अजीम तर बनाया, जिसने हमारे लिए 12 चश्मे तफवीज किए और फिरौन से मुकाबले को समंदर फाड़ कर रास्ता बनाया। उसी रब की कसम ये दुनिया बहुत आरजी और जल्द मिट जाने वाली है। सो मेरा ये पैगाम है जहां तक पहुंचे कि आओ हम सब मिलकर उस अगले जहां की तैयारी कर लें। कोई शक नहीं कि हमारे रब ने हमें यहां इस दुनिया में भी अजीम पैदा किया है और वहां भी वो अपने लाडले बंदों के साथ खुसूसी बर्ताव करेगा। शर्त सिर्फ इतनी है कि हम खुद को उसका महबूब बंदा साबित करें और इस अबदी सुकून की दावत को दीगर बेचैन लोगों तक पहुंचाएं जिन्हें सच की तलाश है मगर वो अभी तक सच को जान नहीं पाए। गुरु काफी देर तक मुख्तलिफ हवाले और तरगीबात देकर लोगों को अपने हलके में शामिल होने की दावत देता रहा और फिर उसने अपने दर्स का इख्तिताम भी चंद इब्रानी आयात के साथ ही किया। हाल में अभी तक मलगजा अंधेरा और मुकम्मल सुकून छाया हुआ था। अचानक मेरी नजर उन बड़े बड़े रोशनदानों पर पड़ी जहां से बर्फबारी शुरू होने से पहले का सुर्ख अंगारा आसमान झलक रहा था और फिर छत पर बने दाऊदी सितारे को देखते ही मेरे जहन में झमाका सा हुआ। ये तो वही हाल था जहां मुकद्दस बहाव की रस्म अदा की गई थी। मैंने बेचैनी से जमीन पर खुदे आहिनी डेविड स्टार को ढूंढने के लिए नजर दौड़ाई, लेकिन फर्श पर इस वक्त लकड़ी की नशिस्तें बिछी हुई थी और उन पर बैठे लोग महवियत से गुरु की बात सुन रहे थे। दर्स के बाद रूहानी इलाज का सिलसिला शुरू हुआ और एक यहूदी औरत तरतीब वार नाम पुकार कर मरीजों को यके बाद दीगरे स्टेज पर बुलाने लगी। मरीज बदहाल और निढाल हालत में स्टेज की सीढ़ियां चढ़ते जाते, उनमें से कई व्हीलचेयर और बाज दूसरे के सहारे गुरु के सामने जाकर खड़े हो जाते। गुरु उनसे नाम पूछकर मर्ज की नवियत मालूम करता और फिर अपने दाहिने हाथ की दो उंगलियां मरीज के माथे पर रखकर मुंह ही मुंह में कुछ पढ़कर मरीज के सर पर फूंक मार देता। न जाने इस तिलस्माती लम्स और फूंक में ऐसा क्या असर होता कि मरीज एक लम्हे के लिए बिल्कुल ही बेसुध होकर वहीं झूल जाता, जिसे संभालने के लिए आसपास दो खादम पहले तैयार खड़े होते थे और फिर चंद लम्हों बाद जब उसे होश आता तो वो बिल्कुल हशाश पशाश अपने पैरों पर चलकर वापस अपनी नशिस्त पर आ बैठता। हर बार मरीज के होश में आने और ठीक होने पर पूरे हाल में दाद और तहसीन का तूफान सा उमड़ आता। औरतों ने तो बाकायदा रोना शुरू कर दिया था और नौजवान तबका जोर जोर से चिल्लाकर गुरु से मसीहाई का दरखास्त गुजार था। मैं हैरत से गुम बैठा ये सब कुछ देख रहा था। अचानक गुरु ने हाथ उठाया और पूरा हाल यकदम यूं खामोश हो गया जैसे वहां कभी कोई जीरो मौजूद ही नहीं था। गुरु का इशारा मेरी तरफ था। अब्दुल्ला मेरे दोस्त, तुम भी यहां नीचे आओ, मैं तुम्हारी बेयकीनी को यकीन में बदलना चाहता हूं। सभी की नजरें मुझ पर गड़ गईं और मेरी तमाम जिस्म में चींटियां सी डिगने लगीं। मेरे पास इनकार का कोई मौका ही नहीं था। गुरु का यह हमला मेरे लिए इतना अचानक और गैर मुतवक्को था कि चंद लम्हों के लिए मेरा जहन जैसे सुन होकर रह गया। होश तब आया जब मैं अपनी बेसाखियां टेकते हुए गुरु के सामने स्टेज पर जा खड़ा हुआ।
गुरु ने गौर से मेरी जानिब देखा। अपने दिल से हर शक व शुबे को निकाल दो मेरे दोस्त, याद रहे कि दाइमी इलाज सिर्फ मेरे रब की दस्तरस में है। मैं सिर्फ रूह को पाक करने की दुआ कर सकता हूं और इस दुआ का असर सिर्फ उन पर होता है जो आइंदा के लिए अपनी रूह को किसी गुनाह से परागंदा ना करने का अहद करके मेरे पास आए हों। लेकिन अगर उनके दिल में कोई चोर हो तो मेरी ये दुआ भी चंद लम्हों बाद अपना असर खो बैठती है। लिहाजा तुम भी अहद करो कि हमेशा अपनी रूह को पाक रखोगे। गुरु की आवाज बरकी माइक के जरिए पूरे हॉल में फैल रही थी और सभी दम सादे अपन दोनों को एक दूसरे के मुकाबले खड़ा देख रहे थे। शायद मेरे अंदाज में बगावत की लहर को उन सभी ने महसूस कर लिया था, जाने क्यों। मगर जितनी बार भी मेरा गुरु से सामना हुआ था, मैंने अपने अंदर से कुछ मनफी लहरें निकलती महसूस की थी। हालांकि अब तक की हर मुलाकात में उसने कुछ न कुछ ऐसा जरूर कहा या किया था जिसे देख या सुनकर आम इंसान खुद को सिर्फ सहर ज़दा ही महसूस कर पाता, लेकिन मेरे अंदर कोई ऐसी कुव्वत जरूर थी जो मुझे गुरु से दूर धकेलती रहती थी। वही कुव्वत इस वक्त स्टेज पर उसके सामने खड़े होने के बावजूद भी मुझे बार बार खबरदार कर रही थी कि मुझे अपना आप उसके हवाले नहीं करना चाहिए, लेकिन उसने मुझे कुछ कहने का मौका ही नहीं दिया और अगले ही लम्हे उसकी शहादत की उंगली समेत दो उंगलियां मेरे माथे में जैसे बाकायदा पेवस्त हो चुकी थी। गुरु के लब तेजी से हिल रहे थे और एक पल ही में मुझे यूं महसूस हुआ जैसे मेरे माथे के मरकज से एक ठंडे पानी का चश्मा फूट पड़ा हो। आबे हयात ने मेरी नस नस में ठंडी ताजगी और खुमार आलूद सुकून की एक लहर सी दौड़ा दी थी। मैंने इस मदहोशी से बचने के लिए अपने कदम जोर से जमीन पर जमाने की कोशिश की, लेकिन अगले ही लम्हे में किसी मखमूर शराबी की तरह लड़खड़ाया और मेरे हाथ से बैसाखियां छूट गईं। गिरने से पहले मुझे भी दूसरे लोगों की तरह थाम लिया गया और उसके बाद निशस्त तक पहुंचाए जाने के मरहले से लेकर वापस अस्पताल आने तक मैं जैसे ख्वाब के आलम में मदहोशी रहा। मुझे यूं लग रहा था कि जैसे मेरे जिस्म में सुन करने वाले बहुत से टीके बेवक्त पेवस्त कर दिए गए हों। मेरी ये कैफियत अगली सुबह तक बरकरार रही। घंटों नीम गर्म पानी के शावर के नीचे खड़े होने के बाद कहीं जाकर मेरे हवास कुछ बहाल हुए। मम्मा ने जब चौथी बार दरवाजा धड़धड़ाकर मुझे नाश्ता ठंडा होने की दुहाई दी तब मैं निकला और तभी मेरी नजर दरवाजे से बाहर खड़े पीटर पर पड़ी जो हाथों में गुलदस्ता लिए बेचैन सा खड़ा था। मैंने उसे अंदर आने का इशारा किया। मामा हम दोनों को काफी के मग थमाकर दूसरे कमरे की तरफ बढ़ गई। पीटर उनके जाते ही जल्दी से बोला, बड़े भाई तुमने बताया ही नहीं कि तुम भी गुरु के मोतकिद हो। मैं तो कल रात तुम्हें वहां देखकर हैरान रह गया। तुम आप कैसा महसूस कर रहे हो? मैंने मुस्कुराकर पीटर को देखा। टेलीपैथी और हिप्नोटिज्म के इतने शदीद वार के असर से निकलने में वक्त तो लगता है। पीटर को जोर का झटका लगा। गोया तुम भी एमी भी ऐसी बातें करती है, जाने तुम लोगों को गुरु की रूहानी ताकतों पर यकीन क्यों नहीं आता। मैंने गौर से पीटर की जानिब देखा। यकीन एक ऐसा सौदा है जिसे दलील की तलवार से जेर नहीं किया जा सकता। हम या तो यकीन करते हैं या फिर नहीं। तुम अपने यकीन के साथ खुश रहो और मुझे मेरी बेयकीनी के साथ जीने दो। जानते हो कामिल यकीन भी किसी दौलत की तरह होता है और यह खजाना कम खुश नसीबों ही को नसीब होता है। तुम्हें तुम्हारी दौलत मुबारक, हमें हमारी गरीबी। पीटर मेरी बात सुनकर हंस पड़ा। मुझे तुम्हारी यही बात सबसे अच्छी लगती है अब्दुल्ला। तुम एमी की तरह मुझ पर अपनी मर्जी मुसल्लत नहीं करते। मुझे यकीन है कि तुम भी जल्द ही गुरु को अपना उस्ताद मान लोगे। वो जबरदस्त इंसान है। मेरा तुमसे वादा है कि मैं गुरु की अजमत तस्लीम कर लूंगा, लेकिन तुम्हें भी एक वादा करना होगा। अगर जिंदगी में तुम्हें किसी लम्हे भी ऐसा महसूस हो कि तुमने जो राह चुनी है वो मंजिल की तरफ नहीं जाती, तो तुम एमी का फैसला तस्लीम करके अपनी तालीम मुकम्मल करोगे और एमी के ख्वाब पूरे करोगे। पीटर ने खुश दिली से मेरा बड़ा हुआ हाथ थाम लिया। चलो
वादा रहा, पक्का वादा। ठीक उसी लम्हे एमी दवाओं की ट्रे धकेलती हुई कमरे में दाखिल हुई और पीटर को देखकर बोली,
चलो बच्चे, डॉक्टर अल्बर्ट के राउंड का वक्त होने वाला है।
तुम्हारे कहने पर मैं तुम्हें यहाँ ले तो आई हूँ, लेकिन अस्पताल के नज्म का ख्याल रखना भी मेरा फर्ज है।
पीटर मुझसे हाथ मिलाकर वहां से उठ गया। एमी ने भीगी पलकों के साथ मेरा शुक्रिया अदा किया। आज सालों बाद पीटर ने खुद किसी से मिलने की फरमाइश की, जाने क्यों, पर अब मुझे यकीन होने लगा है कि मेरा पीटर बहुत जल्द घर वापस लौट आएगा। मेरा दिल अंदर से लरस सा गया और बस एक ही सदा निकली कि या अल्लाह इस मासूम बहन के यकीन की लाज रखना। मैंने गुज़श्ता रोज एमी से यहूदियों के बारे में लिखी गई चंद अहम किताबें लाने को कहा था। एमी ने दो किताबें मेरे हवाले की। तुम्हारी फहरिस्त में मौजूद कुछ किताबें लंदन के किसी भी बुक स्टोर से नहीं मिल पाई, लेकिन मैंने हॉलैंड में अपनी एक दोस्त को ईमेल की है, वो जल्द ही वहां से किताबें ढूंढ निकालेगी। मैं जानती हूँ तुम इनके बारे में क्यों जानना चाहते हो, चाहो तो मैं तुम्हारी कुछ मदद कर सकती हूँ। मैं यहूद के बारे में यहूदियों से भी ज्यादा जानती हूँ। मैंने चौंक कर एमी को देखा, वो कैसे? एमी ने गहरा सांस लिया, क्योंकि मेरी सगी माँ एक यहूदन थी। मेरे हाथ से किताबें गिरते गिरते बची। हाँ, लेकिन बहुत कम लोग ये बात जानते हैं कि मेरी माँ कौम यहूद से थी। मेरा बाप सादा लौह ईसाई था, लेकिन मेरी माँ की जिंदगी बर्बाद करने वाला भी एक सिहूनी ही था। तुम उस दिन सिहूनियत के बारे में पूछ रहे थे ना, तो सुनो, ये सच है कि हर सिहूनी यहूदी होता है, लेकिन ये भी एक हकीकत है कि हर यहूदी सिहूनी नहीं होता। बस यूं समझ लो कि कौम यहूद का वो शिद्दत पसंद तबका जो अपने नजरिए और मकसद के हुसूल के लिए हर नाजायज को जायज समझता है और उसके लिए पूरी दुनिया का अमन बर्बाद करने पर तुल जाता है, उसे सिहूनी कहा जाता है। एमी बोलती रही और मैं दम साधे बैठा सुनता रहा। एमी ने मुझे बताया कि उसकी जिंदगी बहुत पुरसुकून थी जब वो अपने माँ बाप और छोटे भाई पीटर के साथ लंदन के मजाफात में रहती थी। एमी तब अपने स्कूल की नवी जमात की जहीन तालिबा थी। उसका बाप मजाफात में मौजूद एक फैक्ट्री में फायरमैन का काम करता था। सब कुछ ठीक था तब वक्ते के उनके कस्बे में जिम नामी वो यहूदी स्कूल टीचर आया, जिसकी पुरेसरार तालीमात ने एमी की माँ की जिंदगी में तूफान बरपा कर दिया। वो घर बार छोड़कर सिर्फ यहूदी कलीसा की होकर रह गई और आखिरकार अपने शौहर से तलाक लेकर अनजाने सफर पर ऐसी रवाना हुई। फिर एक रोज उसकी मौत ही की खबर वापस आई। एमी का बाप इस सदमे से कभी संभल ना पाया और दो साल के अंदर अंदर वो भी अपनी शरीके हयात के पीछे अबदी सफर पर रवाना हो गया। एमी को अपनी तालीम अधूरी छोड़कर नर्सिंग का शोबा इख्तियार करना पड़ा, लेकिन सब कुछ खत्म होने के बावजूद उसके दिल से सहूनियत और उस सहूनी जिम के खिलाफ नफरत कभी खत्म न हो पाई। वो आखिरी लम्हे तक इसी खोज में रही कि आखिर उस टीचर की तालीमात में ऐसा क्या सहर था कि उसकी माँ की ममता और वफा भी उसे रोक न पाई। एमी की यही खोज उसे उस हादसे वाली जगह पर ले गई जहां उसकी माँ एक कार एक्सीडेंट में मारी गई थी। तभी एमी के हाथ बैतुल मक़द्दस की इमारत के वो नक्शे लग गए जो एमी की माँ ने अपने पुराने कपड़ों के संदूक में छुपा कर रखे थे। उस वक्त एमी पर यह इंकशाफ हुआ कि उसकी माँ सिहूनियों के किसी ऐसे ग्रोह की आलाकार बन चुकी थी जो मुकद्दस हैकले सुलेमानी की तलाश में बैतुल मक़द्दस के गिर्द खुदाई का मंसूबा बना रहा था। एमी ने पीटर से छुपाकर वो नक्शे तो घर आते ही जला दिए, लेकिन अपने दिल में जलती आग का अलाव कभी बुझा नहीं पाई। वो आज तक सिहूनियत ही को अपनी माँ का कातिल समझती, इसीलिए पीटर को अपनी नजरों के सामने फिर से उसी जाल का शिकार होते नहीं देख सकती थी। एमी अपनी बात खत्म करके बावजूद जब के रो पड़ी। इसके साथ ही कैसेट नंबर 17 अपने इख्तिताम को पहुंची। बकिया नावल सुनने के लिए कैसेट नंबर 18 लगा लीजिए। हमारी सौती कुतुब की कॉपी बनाना कानूनन जुर्म है। अगर सौती किताबों के बारे में हमसे राब्ता करना चाहें तो टेलीफोन नंबर 2225380 या पीओ बॉक्स नंबर 1652 पर मोहम्मद मुनीब से राब्ता कीजिए।
इसके साथ ही कैसेट नंबर 17 अपने खत्म को पहुंची। बकिया नावल सुनने के लिए कैसेट नंबर 18 लगा लीजिए। हमारी सौती कुतुब की कॉपी बनाना कानूनन जुर्म है। अगर बोलती किताबों के बारे में हमसे राबिता करना चाहें तो टेलीफोन नंबर 2253803 या पीओ बॉक्स नंबर 1652 पर मोहम्मद मुनीफ से राबिता करें।